नमस्कार, कार्यक्रम हाम्रो कृषिमा तपाईँलाई स्वागत छ। म मधुबन विशी। यो कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ताको मङ्गलबार बिहान 7:30 बजेदेखि झन्डै 15 मिनट मात्र रेडियो भेरी एफएम 98.6 र 102.7 MHz। तपाईँले हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसन, शुभयात्रा, हाम्रो पात्रो लगायतबाट पनि चाहेको बेला सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी मौसमी र बेमौसमी खेती बाली, त्यसमा देखा पर्ने रोग किरा अनि त्यसको समाधानको बारेमा कुरा गर्छौँ। थोरै लगानीबाट धेरै उत्पादन कसरी गर्न सकिन्छ अनि कृषिलाई व्यवस्थित गर्न सके के कस्तो फाइदा हुन्छ भन्ने बारेमा छलफल गर्छौँ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ प्रधानमन्त्री कृषि परियोजनाका प्रमुख चित्रबहादुर रोकाए। उहाँसँग मैले अदुवा उत्पादनको सम्भावना र यसको चुनौतीको बारेमा कुराकानी गरेको छु।
यो प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ अदुवा व्यवसाय जोन कार्यालय हामी सुर्खेतमा काम गर्छौँ र हाम्रो कार्यक्षेत्रको वास्तवमा उद्देश्य भनेको अदुवा र व्यवसाय बालीमा, अब यसलाई विशेषकृत बाली वस्तु भन्छ, यी बालीहरूको उत्पादन गरिसकेपछि तिनीहरूको मूल्य श्रृङ्खला विकासमा काम गरेर प्रशोधनसम्मको सानो प्रशोधनसम्मको काम गर्ने हो। र अहिले आएर हामीले सुर्खेत जिल्लाको औलचिङ गाउँपालिका, चिङ्गाड गाउँपालिका सरी, अनि गर्पन, यसै गरेर ब्राताल गाउँपालिकाको तेलपानी एरिया, हरिकाँड एरिया, त्यस्तै नेटा, त्यसै गरी भेरीगङ्गाको मैनतडा र छिन्चु लगायतको एरियाहरूमा हाम्रो कार्यक्षेत्र रहेको छ।
त्यो ठाउँमा अदुवा र बेसारको क्षेत्रमा काम गर्दै हुनुहुन्छ,
हजुर,
कस्तो सम्भावना छ?
सुर्खेत जिल्ला वास्तवमा अब हामीले अहिले पछिल्लो परिवेशमा हेर्ने हो भनेदेखि सुर्खेत जिल्ला अदुवा र बेसार बालीको लागि एउटा पोटेन्सियल जिल्ला हो र अदुवा र बेसार खेतीबाट नै यहाँ बाँझो रहेको जुन जमिन छ त्यो जमिनको सही सदुपयोग गरेर ग्रामीण स्तरमा रहेका कृषकहरूको आय आर्जन वृद्धि गरेर जीविकोपार्जनमा सुधार गर्न सकिने एउटा सबभन्दा महत्त्वपूर्ण र बढी सम्भाव्य भएका बाली वस्तुहरू हुन् यिनीहरू।
जस्तो अब तपाईँहरूले काम गरिरहनुभएका ठाउँहरूमध्ये राम्रो उत्पादन चाहिँ कुन ठाउँमा लिन सकिन्छ?
अहिले हाम्रो जुन यो जुन कृषक स्तरको फिल्डको अभ्यासलाई हेर्दाखेरि जुन विशेष गरेर औलचिङ एरिया र यो पामकाको एरियालाई हामीले अदुवाको राम्रो क्वालिटी मान्न सकिन्छ। किनभनेदेखि औलचिङ र त्यो एरियामा, पामको एरियामा लगाएको अदुवामा, अदुवा र बेसारमा विशेष गरेर यो राइजम रोग, गानो कोइने रोग भन्छ, त्यो रोग लागेको भेटिन्न र त्यहाँको अदुवाको गुणस्तर पनि राम्रो छ र त्यो एरियाबाट अहिले प्राङ्गारिक अदुवा भनेर विशेष गरी छिन्चुमा रहेको जुन कालीदमारमा रहेको अर्ग्यानिक माउन्टेन फ्लेभर नामको उद्योग छ त्यसले अहिले विशेष गरेर युरोपियन मार्केटमा यहाँको अदुवालाई निर्यात गरिरहेको अवस्था छ। र यसै गरी अब हरिकाँड र तेलपानीमा पनि अदुवा एकदम हाम्रो उत्पादन छ तर त्यहाँ पोहोर गत वर्ष अलिकति यो गानो कुहिने रोगको समस्याले कृषकहरूमा केही यसले निराशा ल्याएको अवस्था छ।
जस्तो अब यो रोग लागेको बेला कृषकले घरेलु उपचार चाहिँ के गर्नुपर्छ?
विशेष गरेर घरेलु उपचारमा कृषकले सर्वप्रथम त गुणस्तरीय अदुवाको बिउ नै छनौट हो र रोगमुक्त बिउहरू सुरुको अवस्थामा छनौट गर्ने, प्रशस्त मात्रामा छापो दिने र अदुवा र बेसारमा विशेष गरेर गोड्ने अवस्थामा तिनीहरूमा घाउ नबनाउने, किनभने धेरैजसो ब्याक्टेरिया र भाइरसहरू र अन्य फङ्गसहरू पनि बिरुवामा घाउ भएपछि भित्र पस्छ र त्यसपछि उनीहरूले बिस्तारै इन्फेक्सन हुन्छ, त्यो इन्फेक्सनपछि दोस्रो तहका सेकेन्डरी इन्फेक्सन हुन्छ, त्यस्ता किसिमका माइक्रोस्वहरू अथवा सूक्ष्म जीवाणुहरूले प्रवेश गरेर अदुवा र बेसार बालीमा कुहाउने रोगहरू सार्ने गर्दछन्।
जस्तो यो गुणस्तरीय बिउ छान्ने भन्नुभयो, किसानले कसरी थाहा पाउन सक्छन् यो गुणस्तरीय बिउ छ, यो नराम्रो छ भनेर कसरी थाहा पाउन सक्छन्?
कृषकलाई वास्तवमा कृषक स्तरमा कृषकलाई त यो पहिले नै थाहा छ, किनभनेदेखि कृषकको परम्परागत जुन ज्ञान छ त्यसकै आधारमा पनि उहाँले छुट्याउनु सक्नुहुन्छ। र यो वास्तवमा कसरी भनेदेखि सुरुकै अवस्थामा रोग नलागेको, जसको पात पहेँलो छैन, गानो कुहिएको छैन, त्यस्तो बिउहरू छनौट गर्ने। र अर्को कुरा, अदुवा र बेसारको जुन भित्रको सानो सेला भन्छ हाम्रो भाषामा, त्यो सेला नै एकदम हिष्टपुष्ट भएको छ र एउटा राइजोम हुन्छ, त्यसको करिब 40 देखि 60 ग्रामसम्म वेट भएको स्वस्थ हामीले राइजोम छानेर रोपेमा र त्यसबाट कुनै घाउहरू नरहेको नलागेको राइजोम रोपेमा गुणस्तरीय अदुवा उत्पादन गर्न सकिन्छ।
जस्तो यो अदुवामा रोग लाग्दैछ भनेर चाहिँ थाहा पाउने सक्ने त्यस्तो लक्षणहरू केही देखा पर्छ?
यो लक्षण थाहा पाउन सकिन्छ। जस्तै अब के छ भनेदेखि विशेष गरेर अदुवाको सुरुकै अवस्थामा जस्तै उम्रिने बित्तिकै पातहरू पहेँलो छ, अलि लत्रिएको छ र बिस्तारै पातहरूको रङ परिवर्तन भएको छ, बोटको वृद्धि विकास हुन सकेन भनेदेखि पनि हामीले यो रोग लागेको हुनसक्छ भन्ने कुरा थाहा पाउन सकिन्छ। अर्को कुरा, सुरुको अवस्थामा जस्तै गानो नै कुहिएको छ, गानोमा केही घाउहरू छ भनेदेखि त्यहाँबाट पनि छुट्याउन सकिन्छ र पछि जब इन्फेक्सन बढ्दै जान्छ त्यसपछि बिस्तारै अदुवा पुरै पातहरू सुकेको अवस्थामा देखिन्छ र हामीले माथिबाट तान्दाखेरि सुत्लुक्क आउने हुन्छ र त्यसलाई अलिकति हामीले परीक्षण गरेर हेर्दाखेरि अलिकति गनाएको जस्तो देखिने ब्याक्टेरियाको सन्दर्भमा र ढुसीको सन्दर्भमा ढुसीको जो सेतो स्पोरहरू देखिने भएपछि कृषकले छुट्याउन सक्नुहुन्छ।
अब यो जुन अदुवा खेती गरिन्छ यो गर्दाखेरि चाहिँ किसानले यो उत्पादन गर्दाखेरि लगाउँदाखेरि चाहिँ किसानले के कुरामा ध्यान दियो भने अझ चाहिँ धेरै फस्टाउन चाहिँ सक्छ?
विशेष गरेर अदुवा खेतीको लागि ध्यान दिनुपर्ने कुराहरू चार पाँचवटा छन्। जस्तै सुरुमा भने मैले गुणस्तरीय बिउको छनौट, अर्को कुरा बिउको छनौट गरिसकेपछि लगाउने क्षेत्र जस्तै सुलभ कस्तो छ, जस्तै धेरै पानी जम्ने ठाउँ छ, समथर ठाउँ छ, राम्रोसँग पानीको तल निकासको व्यवस्था छैन भनेदेखि त्यस्तो ठाउँमा अदुवा र बेसार दुइटै बाली राम्रो हुँदैन किनभनेदेखि त्यसले गानो कुहिने रोगलाई बढी त्यसले भनौँ न आकर्षित गर्छ। र दोस्रो कुरा के छ भनेदेखि अलिकति यो लगाउने समय र लगाउने तरिकाले पनि केही प्रभाव पार्छ। जस्तै धेरैजसो अब पहाडी क्षेत्रमा यो फागुनको अन्तसम्ममा हामीले अदुवा र बेसार लगाइसक्नुपर्ने हुन्छ र लगाउने दूरीमा पनि अब बोर्डदेखि बोर्ड दूरी र लाइनदेखि लाइनको दूरी पनि मिलाएर लाउनुपर्ने हुन्छ। जस्तै साधारणतया 45 सेन्टिमिटर लाइनदेखि लाइन दूरी र 30 सेन्टिमिटर बिरुवादेखि बिरुवा दूरी भएपछि त्यसले सूर्यको प्रकाश पनि राम्रोसँग पाउने र जुन हावाको आवाज जावत छ त्यसले पनि राम्रोसँग सर्कुलेसन हुने भएको हुनाले कुनै पनि रोग किरा र अन्य शत्रु जीवहरूको त्यहाँ बासस्थान हुन पाउँदैन। अर्को कुरा, जुन अदुवालाई अलिकति व्यावसायिक रूपमा उत्पादन गर्नको लागि अदुवाको माउ भन्छ, जस्तै ब्रुनी भन्छ हाम्रो यो टेक्निकल भाषामा, जुन माउ गानो हामीले रोपेको लगभग 3-4 महिनापछि प्रायःसो यो मध्य भदौतिर निकाल्ने हो भनेदेखि करिब त्यसबाट 40%सम्म उत्पादन हामीले अग्रिम नै लिन सकिन्छ। किनभनेदेखि अदुवा यस्तो बाली हो, अदुवा र बेसार त्यसमा उत्पादनको करिब 40-45%सम्म बिउमा लगानी हुन्छ। त्यसले गर्दा त्यो जुन बिउ छ जुन अदुवा र अदुवाको त्यसलाई हामीले भदौमा निकालेपछि केही आम्दानी पनि गर्न सकिन्छ, त्यो कुरामा पनि ध्यान दिनुपर्छ। अर्को कुरा के भनेदेखि अब जुन जस्तै अदुवा र बेसारमा लाग्ने रोगहरू प्रायःसो यो वर्षायाममा बढी देखिने भावनाले त्यो बेला रोग छ कि छैन त्यो बेला पनि ध्यान दिनु पऱ्यो। अरू उकेराहरू दिने र छापो दिने, हामीले सुरुको अवस्थामा अदुवा र बेसारमा छापो दिउनौँ भनेदेखि त्यसले राम्रो उत्पादन दिन सक्दैन। अर्को छारेको व्यवस्थापन पनि त्यत्तिकै महत्त्वपूर्ण छ। अदुवा र बेसार बालीलाई हामीले अन्य खेती जस्तै छापो नदिकन अथवा छारी नदिकन बाहिर रोप्यौँ भनेदेखि त्यसको उत्पादन हुँदैन। अनि अर्को कुरा, खन्ने बेला पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। जस्तै खन्नुभन्दा करिब हामीले 15-20 दिन अगाडि नै त्यसमा पानी राख्नु हुँदैन। यदि हामीले पानी त्यसमा दियौँ भनेदेखि कुहिने रोगको सम्भावना बढी हुन्छ। र त्यो पछि अब हामीले भण्डारणको कुरा छन्, भण्डारण गर्दाखेरि हामीले अदुवा र बेसारलाई अब जस्तै चिसै अवस्थामा छ एकैचोटि लिएर खाडलमा अथवा थैलोमा भण्डारण गरिदिनु भने कुहिन सक्छ। त्यसले गर्दा खनिसकेपछि त्यसमा भएको माटो राम्रोसँग सफा गर्ने, राम्रो नराम्रो छुट्याउने होइन, पानीको मात्रा सुक्न दिने र त्यसपछि लिएर हामीले प्लास्टिक बोक्रा बोरा नभएर सकभर जुटको बोरामा यदि छ सम्भव छ भने क्रेटहरूमा भण्डारण गर्ने। यदि त्यो अझै छ भनेदेखि अहिले कृषक स्तरमा अदुवा भण्डारण भखारी छ, सिमेन्टबाट इँटाबाट बनेको त्यो भखारीमा भण्डारण गर्ने भनेदेखि त्यसको पोस्ट हार्भेस्ट लाइफ केही समय अलिक बढी हुनसक्छ।
जस्तो यो किसानले उत्पादन गरेको अदुवा बिक्रीको लागि केही तपाईँहरूले उनीहरूले उत्पादन गरेको बिउ उनीहरूले उत्पादन गरेको त्यो बजारसम्म लगिदिनेका लागि तपाईँको कार्यालयले केही त्यस्तो प्लान बनाएको छ या तपाईँहरूले दिनुहुन्छ के गर्नुहुन्छ?
हो, वास्तवमा हाम्रो प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ अदुवा बेसार जोनको कार्य भनेकै हामीले मूल्य श्रृङ्खला पद्धतिमा अदुवा र बेसारलाई उत्पादन गर्ने। मूल्य श्रृङ्खला पद्धति भन्न बित्तिकै हामीले उत्पादनदेखि लिएर बजारीकरणका कार्यहरूमा कृषकलाई सपोर्ट गर्छौँ र हामीले उत्पादन स्तरमा अहिले जुन अहिले अर्ग्यानिक अथवा प्राङ्गारिक उत्पादनको कुरा भइरहेछ कृषकहरूलाई अहिलेदेखि नै हामीले रासायनिक विषादी अथवा रासायनिक मलको प्रयोग नगर्ने भनेर एउटा सचेतनामूलक कार्यक्रम लिइरहेका छौँ। र त्यसपछि अब हामीले त्यो कार्यक्रम भइसकेपछि अदुवा र बिउ अदुवा र बेसारको बिउमा हामीले सहयोग गर्ने, त्यसपछि गएर हामीले उनीहरूको उत्पादन सामग्री विशेष गरेर हाम्रो कार्यालयले यान्त्रिकरणमा पनि सहयोग गर्ने भयो हुनाले अब यो कम लागत र कम समयमा बढी उत्पादन गर्न सकिने विभिन्न किसिमका मेसिनरी र औजारहरू जस्तै अब हाम्रो अहिले चाना काट्ने मेसिन थ्रेसरकै कुराहरू छ, त्यसपछि सोलार ड्रायरहरू होइन अनि त्यसै गरेर हाते ट्र्याक्टर आदि लगायतका यान्त्रिकरण पनि हामीले सहयोग गर्छौँ। र त्यो भइसकेपछि हामीले अदुवालाई खनिसकेपछि यो पोस्ट हार्भेस्ट यो सेन्टर स्थापना भन्छ त्यसमा विशेष गरेर सङ्कलन केन्द्रहरू र बजारीकरणको सुरुवाती पूर्वाधारहरूमा पनि हामीले सहयोग गर्ने अवस्था छ। र सेटेलाइट अहिले सेटेलाइट किसिमको प्रोसेसिङ सेन्टरहरू पनि हामीले जस्तै अदुवा र बेसारलाई चाना काटेर सुकाउने र प्याकेजिङ गर्नेसम्मको कार्य गर्छौँ। त्यति मात्रै नभएर हामीले गुणस्तरीय अदुवा उत्पादन गरेर बाहिर निर्यात कसरी गर्ने र हाम्रो उत्पादनले बाहिरी बजारमा कसरी प्रतिस्पर्धा गर्न सक्ने सक्छ भन्ने किसिमका कुराहरू पनि हामीले अहिले कृषकहरूलाई शिक्षा दिँदै आएको अवस्था छ।
जस्तो उनीहरूले उत्पादन गरेको त्यो बेसार अदुवा त्यो चाहिँ बिक्रीको लागि समस्या छैन भन्दा हुन्छ कि
होइन? होइन, यस्तो छ, अहिले सुरुको अवस्थामा जस्तै अहिले नै अब औलचिङबाट अथवा चिङ्गाड एरियाबाट उत्पादन भएको अदुवा वास्तवमा यो अर्ग्यानिक माउन्ट खरिद गरेर मैले अघि भने केही युरोपियन मार्केट र केही मात्रामा इन्डियन मार्केटमा पनि बिक्री गरेको अवस्था छ। र त्यहीँकै जस्तै गौर गर्पनको क्षेत्रबाट गत वर्ष उत्पादन गरेको अदुवामा एउटा सानो किसिमको क्षेत्रमा प्रदर्शनी स्थलमा यो विषादी प्रयोग भएको भनेर त्यहाँको रिजेक्ट गरेको अवस्था पनि छ अर्ग्यानिक भएन भनेर। र के हो भनेदेखि अहिलेको एउटा चुनौती भनेको हाम्रो हामीसँग वास्तवमा यो हाम्रो प्लान्ट क्वारेन्टाइन जुन कार्यक्रम छ यो पनि अलिक प्रभावकारी छैन र हामीसँग गुणस्तरीय प्रयोगशाला छैन र हाम्रो कृषकहरूमा विषादी अथवा अन्य केमिकल प्रयोग गरिसकेपछि त्यसको पर्खिनुपर्ने समय के हो त भन्ने लगायतको ज्ञानको कमी छ। त्यसले गर्दाखेरि कहिलेकाहीँ अहिले हाम्रो इन्डियन मार्केटमै एउटा चुनौती देखिएको छ। जस्तै गत वर्ष हामीले न्युजमै सुनेको हामीले उत्पादन गरेको अदुवा भारतमा सहीलेसँग बिक्री हुन सकेन, के भनेदेखि त्यहाँको प्लान्ट क्वारेन्टाइनले यहाँको उत्पादनमा विषादी छ अथवा कुन कम गुणस्तरको छ भनेर इन्डियन मार्केटमा बिक्री भएन। त्यो के भयो भनेदेखि त्यति बेला इन्डियामा प्रशस्त उत्पादन भएको अवस्था हुन्छ र उनीहरूले आफ्नो उत्पादनलाई खपत गर्नलाई यहाँको उसमा हाम्रो क्वारेन्टाइन प्रोसिजरहरू लगाएर उत्पादनलाई बन्द गरिदिने अवस्था हुन्छ। यसले गर्दाखेरि के हो भनेदेखि हामीले उत्पादन गरेको वस्तु ठिक छ तर त्यसलाई राम्रोसँग ग्रेडिङ गर्ने, त्यसलाई वेटिङ पिरियड भनेको पर्खिनुपर्ने समय पर्खिने, राम्रोसँग तपाईँको यो भण्डारण गर्ने अथवा प्याकेजिङ गर्ने, प्याकेजिङलाई ट्यागिङ गर्ने, लेबलिङ गर्ने कुराहरू हामीले गरेपछि हाम्रो वस्तुले वास्तवमा बाहिरी मार्केट पाउन सक्छ।
अहिले यो अदुवा सुर्खेतले उत्पादन गरेको अदुवा सुर्खेतमा यहाँ खपत भएर सुर्खेतमा पुगेर बाहिर बिक्री गर्ने गरिरहेको छ कि छैन?
एकदम छ, अहिले वास्तवमा हाम्रो इन्टर्नल सुर्खेतमा अदुवाको मार्केट भन्यो भनेदेखि करिब 40% हाम्रो उत्पादन गरेको वस्तु यहाँ खपत हुन्छ, बाँकी 60% जति हाम्रो बाहिर निर्यात नै हुने अदुवा बेसार सबै।
कुन कुन ठाउँमा जान्छ?
अब विशेष गरेर यहाँको अदुवा अहिले हेर्नुहुन्छ भनेदेखि अब धेरै जसो त अब मैले अघि भनिसकेँ केही त अब पोहोरको वर्ष मात्रै करिब 30 मेरो विचारमा 30-35 मेट्रिक टन जति बाहिर गएको अवस्था छ भनेदेखि बाँकी सबै हाम्रो इन्डियन मार्केट र त्यही पनि अब हाम्रो डाबर नेपालले नेपालकै अन्य जिल्लाहरूमा पनि लिएर यो अदुवालाई प्रशोधन गरेको अवस्था छ र केही मात्रामा जस्तै अब सुर्खेतबाट उत्पादन भएको अदुवा यो बिउको रूपमा जाजरकोट दैलेख लगायतका क्षेत्रहरूमा पनि गएको अवस्था छ।
अब अहिले जुन तपाईँहरूले कार्यक्रम गर्नुभएका केही साबिकका गाविसहरू छ त्योभन्दा बाहिर अदुवाको उत्पादन गर्न सक्ने कस्तो छ यहाँको?
होइन, अहिले वास्तवमा म यो चैत 1 गतेदेखि यो हाम्रो कार्यालयमा हाजिर भएँ र त्यसपश्चात मलाई एउटा अलिकति हिट गरेको कुरा के हो भनेदेखि अदुवा बेसार जोन वास्तवमा स्थापना गर्नको लागि कम्तीमा 500 हेक्टर क्षेत्रफलमा अदुवा र बेसारको खेती भएको हुनुपर्छ र जुन अब 500 हेक्टर क्षेत्रफललाई लिएर हामीले वास्तवमा यो सुर्खेत जस्तो जिल्लामा क्लस्टरमा जस्तो 500 हेक्टर एकै क्षेत्रमा हुनुपर्छ तर के हो भनेदेखि हामी कहाँ त्यस्तो ठाउँ उपलब्ध भएन। किनभनेदेखि एउटा कुनै एरियामा सर्टेन एरियामा सबै अदुवा र बेसारले कृषक पाउन गाह्रो हुन्छ, त्यसले गर्दा अहिले एउटा हामी कहाँ 500 भन्दा बढी त हामीले जस्तै 1,000-2,000 हेक्टर पनि हुनसक्छ। त्यसलाई लिएर हामीले सुर्खेतको पश्चिमदेखि लिएर जस्तै अब सुर्खेतको पश्चिम यो लगाम बेतानदेखि लिएर सुर्खेतको पूर्वी क्षेत्र जस्तै सिम्ता क्षेत्रसम्म अदुवा र बेसारलाई हामीले अहिले कार्यक्षेत्र विस्तार गर्ने भनेर निर्णय गरिसकेको अवस्था छ र हामीले हाम्रो केन्द्रीय यो परियोजना व्यवस्थापन कार्यालयमा पनि एकाइमा अनुरोध गरिसकेको अवस्था छ र यो वर्षदेखि अब हामी सुर्खेतका पूर्वदेखि पश्चिमसम्मका जुन अदुवा र बेसार उत्पादन गर्ने कृषक हुनुहुन्छ उहाँहरूलाई हाम्रो आयोजनामा आएर समूह र सहकारीहरू अथवा जुन निजी उद्यमीहरूलाई सूचीकृत हुन हामीले सूचना आह्वान गरिसकेको अवस्था छ र त्यो भएपछि जहाँ सम्भाव्य क्षेत्रहरू छ र कृषकको चाहना छ कृषकको जुन शक्ति छ त्यो शक्तिलाई हामीले वास्तविक रूपमा बदल्नको लागि ती क्षेत्रमा पनि अदुवा र बेसारको कार्यक्रम हाम्रो क्षेत्र विस्तार गर्ने योजना रहेको अवस्था छ।
जस्तो अब यो अब नयाँ आर्थिक वर्ष पनि सुरु हुँदैछ यहाँहरूले के कार्यक्रमहरू नयाँ वर्षमा चाहिँ नयाँ आर्थिक वर्षबाट चाहिँ सुरु गर्दै हुनुहुन्छ?
यो नयाँ वर्षमा वास्तवमा हाम्रो नयाँ भनेर एउटा अलिकति नौलो कार्यक्रम नै जुन बाँझो रहेको जमिन छ त्यसमा अदुवा र बेसार खेतीको क्षेत्र विस्तार गर्ने भन्ने हाम्रो कार्यक्रम छ। जहाँ बाँझो जमिन छ जहाँ युवाहरू सक्रिय हुनुहुन्छ त्यस्तो क्षेत्रका युवाहरूबाट प्रस्ताव आएपछि हामीले त्यो जमिनलाई अदुवाको बिउमा अनुदान दिएर त्यो क्षेत्रलाई अदुवा र बेसार दुइटै त्यो क्षेत्रलाई एउटा इफेक्टिभ रूपमा कार्यान्वयन ल्याउने। अर्को कुरा यो कृषकलाई प्रतिफलमा आधारित यो प्रोत्साहन अनुदान भन्ने छ यो वर्ष पनि थियो र अर्को वर्ष आज हामीले बढाउने भन्ने हाम्रो लक्ष्य छ। जस्तो यसमा के छ भनेदेखि कम्तीमा 1 हेक्टर अथवा 20 रोपनी क्षेत्रफलमा अदुवा र बेसार उत्पादन गर्ने कृषकलाई हामीले ₹10,000 नगद यो प्रोत्साहन दिन्छौँ। त्यो पनि एउटा नयाँ कार्यक्रम हो यो वर्षदेखि सुरु भइसकेको छ यसलाई अझै विस्तार गर्ने हाम्रो लक्ष्य छ। अर्को जुन मार्केट सेन्टरको हिसाबमा जहाँ अदुवा र बेसार बढी उत्पादन हुन्छ त्यस्तो क्षेत्रमा मार्केट सेन्टरहरू पनि सँगसँगै उत्पादन गर्ने र विशेष गरी यो सिम्ता क्षेत्रमा जहाँ अदुवा र बेसारको अझै पनि सम्भावना छ त्यो क्षेत्रमा विशेष गरेर एउटा सेटेलाइट किसिमको प्रशोधन उद्योग त्यो क्षेत्रमा स्थापना गरेर त्यो क्षेत्रलाई पनि एउटा छुट्टै रूपमा पहिचान गर्नुपर्छ भन्ने आयोजनाको सोच छ। त्यसै गरी पश्चिम क्षेत्र जहाँ अहिले हेर्नु भने गाइने काँडादेखि लिएर जुन कर्णालीबाट माथेल्नु एरिया जुन चुरेको माथेल्नु क्षेत्र छ त्यो क्षेत्र जहाँ गुराँसे भन्छ त्यो एरियातिर पनि हामीले हाम्रो क्षेत्रलाई विस्तार गर्ने र यसै गरी सुर्खेतको धारापानी सहारी लगायतको क्षेत्र छ मालारानी यो क्षेत्रलाई पनि सँगसँगै ल्याउने यसलाई अझै हाम्रो क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको छ।
यो नयाँ आर्थिक वर्षमै सुरु हुन्छ
नयाँ वर्ष आर्थिक वर्षमै हाम्रो सुरु हामी सूचना आह्वान गर्छौँ त्यसपछि यो प्रतिस्पर्धाको आधारमा कति सूचना हामीसँग दर्ता हुन्छ प्रस्तावहरू त्यो आधारमा हामीले कार्यक्रम अगाडि बढाउँछौँ।
जस्तो यो यसमा चाहिँ यो जुन तपाईँहरूले उत्पादन तपाईँहरूले जुन लगानी गर्ने यो अदुवा र बेसारमा कस्ता खालका कृषकहरूले चाहिँ यसमा भाग लिन चाहिँ पाउँछन्?
यसमा वास्तवमा विशेष गरेर बेरोजगार कृषकहरू बेरोजगार युवाहरू जो यो अदुवा र बेसारको सम्भाव्य क्षेत्र छन् मैले अघि भने जहाँ अदुवा र बेसार क्षेत्र विस्तार गर्न सकिन्छ त्यो क्षेत्र त्यति मात्रै नभएर जस्तै मकैमा अदुवा र बेसार अन्तर्वालीको रूपमा पनि गर्न सकिन्छ त्यस्ता क्षेत्र त्यसै गरेर जस्तै अन्य जुनसुकै पनि कृषक समूह सहकारी निजी उद्यमी जो पनि हाम्रो कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ।
यो कुराकानी सँगसँगै आजलाई कार्यक्रम हाम्रो कृषिको समय सकिन लागेको छ। तपाईँलाई कार्यक्रम हाम्रो कृषि कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो कृषि रेडियो भेरी एफएम 98.6 र 102.7 MHz। तपाईँले हामीलाई फोनबाट पनि आफ्ना समस्याहरू र आफूलाई लागेका कुराहरू भन्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो नम्बर हो 083-522-445। यति भन्दै आजको कार्यक्रम हाम्रो कृषिबाट म मधुबन विशी पनि बिदा हुन्छु। अर्को साता अर्को विषयवस्तुमा कुराकानीका लागि आउने नै छौँ। तपाईँको दिन शुभ रहोस्। नमस्ते।